بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين، سيدنا ونبينا ومولانا محمد وعلى آله وصحبه أجمعين، أما بعد. عن أبي مسعود عقبة بن عمرو الأنصاري البدري رضي الله تعالى عنه قال: لما نزلت آية الصدقة كنا نحامل على ظهورنا، فجاء رجل فتصدق بشيء كثير فقالوا مراء، وجاء رجل آخر فتصدق بصاع فقالوا إن الله لغني عن صاع هذا. فنزلت: الذين يلمزون المتطوعين من المؤمنين في الصدقات والذين لا يجدون إلا جهدهم، الآية. یہ باب المجاہدہ چل رہا ہے، اور اس باب کے یہ آخری دو روایتیں ہیں جو آج انشاءاللہ پڑھنی ہیں. یہ روایت حضرت ابو مسعود عقبہ بن عمر الانصاری رضی اللہ تعالی عنہ، ابو مسعود انصاری کے نام سے مشہور ہیں. حضرت ابو مسعود عقبہ بن عمر الانصاری بدری رضی اللہ تعالی عنہ فرماتے ہیں، جب صدقے کی آیت نازل ہوئی، صحابہ کرام رضی اللہ تعالی عنہم کو صدقات کی ترغیب دی گئی، تو فرماتے ہیں کہ ہمارا، صحابہ رضی اللہ تعالی عنہم کا عمل اس وقت یہ تھا، یعنی کوشش ہوتی تھی صحابہ کی کہ کوئی حکم نازل ہو، کوئی ترغیب، کوئی فضیلت نازل ہو تو فوری طور پر اس پر عمل کریں. جب صدقات کی ترغیب دی گئی تو ہم میں بعضے تو ایسے تھے جن کے پاس مال تھا، اور بعضے وہ تھے جن کے پاس کچھ بھی نہیں تھا، اپنے گزارے کے بقدر بھی نہیں تھا. تو فرماتے ہیں کہ ہمیں فضیلت حاصل کرنی تھی، اللہ تعالیٰ کا حکم آیا تھا اور فضیلت تھی، تو فضیلت حاصل کرنا چاہتے تھے. تو ہم کیا کرتے تھے، اب کچھ ہے ہی نہیں، اپنا گزارا نہیں ہے، صدقات کہاں سے دیں، لیکن فضیلت اتنی زیادہ کہ وہ چھوڑ بھی نہیں سکتے. تو فرماتے ہیں: کننا نحامل علی ظہورنا، ہم اپنے کمر پر، پیٹھ پر بوجھ اٹھاتے، سامان اٹھاتے، کچھ کماتے، جو کچھ حاصل ہوتا مشقت کے ساتھ، وہ جو حاصل ہوتا تھا اسے حاصل کر کے صدقات میں دیتے تھے. ایسا نہیں کہ سیونگ میں کچھ رکھا ہوا ہے وہاں سے کچھ نکال لیا، زائد پیسے ہیں تجارت میں، اچھا اس کو نکال لیا، یا زکوٰۃ کی مقدار اگر ہم سمجھیں کہ اچھا ٹھیک ہے کل مال کا 40واں حصہ یا 2.5% نکال لیا، نہیں، کچھ بھی نہیں ہے اور صدقہ دینے کا دل چاہ رہا ہے، فضیلت حاصل کرنا چاہ رہے ہیں، اللہ کے قرب حاصل کرنا چاہ رہے ہیں، تو اب عمل کیسے کریں، کچھ بھی نہیں ہے. تو اچھا ٹھیک ہے، چلو ذرا محنت مزدوری کر لیتے ہیں. محنت مزدوری کرتے تھے، اور وہ بھی عام محنت مزدوری نہیں، بلکہ پیٹھ پر بوجھ اٹھاتے، سامان اٹھاتے، کمر پہ جیسے رسیوں سے باندھ کر اٹھایا کرتے ہیں، تو وہ اٹھاتے تھے، کچھ پیسے مل جاتے تھے اور اسے صدقات میں دیتے. فرماتے ہیں: فجاء رجل فتصدق بشيء كثير، ایک شخص آیا، ایک صحابی، عبد الرحمن ابن عوف رضی اللہ تعالیٰ عنہ بھی انہی میں شامل ہیں. تو عبد الرحمن ابن عوف رضی اللہ عنہ اور صحابہ جو بھی تھے، اللہ تعالیٰ نے جنہیں مالی وسعت بھی دی تھی اور قلبی غنا بھی عطا فرمایا تھا، ظاہری باطنی دونوں غنا عطا فرمایا، دل بھی بڑا تھا. تو ایک شخص آیا اور فتصدق بشیء کثیر، بہت کچھ صدقے میں دیا، بڑی مقدار، اور خوش ہو کر کے، چلو آج مجھے اللہ تعالیٰ نے یہ موقع دیا کہ اتنی نفع والی تجارت مجھے حاصل ہو گئی، کہ اللہ کے راستے میں میں خرچ کر رہا ہوں، اتنی بڑی فضیلت حاصل کر رہا ہوں. یہ ان کا جذبہ ہوا کرتا تھا صحابہ کا. یہ ایک مستقل عنوان ہے کہ ہم یہ غور کریں کہ ہم میں اور صحابہ میں کیا فرق ہے، ہماری سوچ اور صحابہ کی سوچ میں کیا فرق ہے. ہماری سوچ بچا ہوا ہے، زائد ہے، چلو ابھی کوئی استعمال نہیں ہے تو چلو ہو سکتا ہے اس میں سے بھی آدھا بچا لیں، आधा बचा लें और आधा हम सदक़े में दे दें, वो भी बड़ी बात है कि आधा बचा कर आधा सदक़े में दें। थोड़ा सा सदक़े में दे के अक्सर बचाना, ये हमारा मिजाज है। सहाबा कहता कि अच्छा पूरा सदक़े में दे दो, अक्सर सदक़े में दे दो। ये हमारे रियाज़ सालेहीन का सफ़ा नंबर 92 है, 92, बाब उल मुजाहदा के हदीस नंबर 16 है। तो एक शख्स ने बहुत सारा माल सदक़े में दिया खुशी खुशी कि चलो अल्लाह ताला ने मुझे मौका दिया। उस पर मुनाफिकीन तो इंतज़ार में ही रहते थे, तो फ़क़ालू कुछ लोग थे ही मुनाफिकीन, तो मुनाफिकीन कहने लगे मुराइन, ये तो रियाकार है, रियाकारी कर रहा है दिखाने के लिए सबको कि हाँ देखो मैं इतना माल अल्लाह के रास्ते में दे रहा हूँ, रियाकारी के लिए इबादत ये सदका दे रहा है। वजा रजुल आखरु फतसद्दक़ बिसाइन, एक दूसरा शख्स आया और बेचारे के पास कुछ था ही नहीं, थोड़ी बहुत मेहनत की, कुछ कमाया, कुछ हासिल हुआ, और एक सा तकरीबन 7 पाउंड के करीब होता था, तो 7 पाउंड कोई खाने की चीज़ खजूर वगैरह वो सदक़े में दी, वो भी बड़ी मकदार थी, आम लोगों के पास तो इतना भी नहीं होता था, तो वो सदक़े में दिया। तो ये कहने लगे इतना थोड़ा सा, इससे क्या होने वाला है। फ़क़ालू वो कहने लगे इन अल्लाह गनी अन साई हादा, अल्लाह ताला को इसके सा की क्या ज़रूरत है, इतने थोड़े से माल से क्या हो जाएगा। सहाबा रज़ी अल्लाह ताला अन्हुम की सोच जो भी थी, लेकिन साथ साथ हम अगर देखें तो उस ज़माने में ऐसा नहीं है कि बिल्कुल एक बहुत अच्छा माहौल है, आप सल्लल्लाहु अलैहि वसल्लम मौजूद हैं, नेकी का माहौल है, कोई ताना देने वाला नहीं है। मक्का मुकर्रमा में वो मुश्किलात थीं, मदीना मुनव्वरा में दूसरी किस्म की मुश्किलात, ये सिलसिला चलता रहा। हम समझते हैं कि अच्छा हमारे इस दौर में ये मुश्किलात पेश आ रही हैं कि अच्छा नेक अमल करो तो ख़ानदान के लोग ताना देते हैं, कोई फ़लाना ये कहेगा, कोई ये कहेगा। वो सहाबा के दौर में भी था, सहाबा के दौर में भी था, ये बुखारी मुस्लिम की रिवायत है। आप सल्लल्लाहु अलैहि वसल्लम मौजूद हैं, आयतों का नुज़ूल हो रहा है, वही का नुज़ूल होता है, उन हालात में भी ऐसे लोग मौजूद हैं कि अच्छा कोई ज़्यादा अमल करता है तो अच्छा उसको भी ताना दिया जा रहा है कि नहीं ये तो रियाकार है, कोई थोड़ा सा अमल करता है तो अच्छा इसकी क्या ज़रूरत, इससे क्या फ़ायदा हो जाएगा। इन्नल्लाहु अलग़नी अनसाए हादा, उस पर अल्लाह ताला ने आयत नाजिल फरमाई, फ़नज़लत अल्लज़ीना यलमिज़ून अलमुत्तवईना मिनल मुमिनीना फिस्सदक़ात वल्लज़ीना ला यजिदून इल्ला जुहदहुम। सूरह तौबा की आयत हैं, और सूरह तौबा एक अजीब सूरत है, सूरह तौबा बड़ी अजीब सूरत है। इस सूरत का दूसरा नाम फ़ादिहा है, फ़ादिहा रुसवा करने वाली, मुनाफिकीन की बातें, मुनाफिकीन की बीमारियां और उनके गलतियां, उनको बयान, उनकी दिल की बातों को खोलकर बयान कर दिया गया है। दिल में इस तरह सोचते हैं, ये तो इस तरह की बातें करते हैं और दिल में इस तरह उनके ख्याल आते हैं, ये जाहिर में मुसलमानों के साथ हैं, हकीकतन कुफ्फार के साथ हैं। फ़ादिहा ये रुसवा करने वाली सूरत, मुनाफिकीन की रुसवाई का ज़रिया है। तो उस सूरह तौबा में आयत नाजिल हुई الذين يلمزون المتطوعين من المؤمنين في الصدقات, متطوع कहा जाता है जो जिस पर कोई चीज़ लाजिम नहीं है, नफिल अमल करने वाला, अपने खुशी से कोई अमल करने वाला, फ़र्ज़ और वाजिब होने के तौर पर नहीं, तत्व नफिल। तो अगर कोई शख्स अपनी खुशी से कोई नेक अमल करता है, उस पर फ़र्ज़ या वाजिब नहीं है, थोड़ा करे ज़्यादा करे, कर तो रहा है, हमें क्या ज़रूरत है कि हम उसके बारे में कोई राय कायम करें कि यह अच्छा रियाकारी के तौर पर किया, या इतना थोड़ा सा क्यों दिया, इतना थोड़ा सा मैं उसे क्या होगा। कुरान में तो अल्लाह ताला के इरशाद है, फ़मन यअमल मिसक़ाल ज़र्रतिन खैरन यरा, जो ज़र्रा बराबर भी नेक अमल करेगा आखिरत में उसे देख लेगा, उसका अजर व सवाब वहाँ मिलेगा उसको। मिसक़ाल ज़र्रतिन, ज़र्रा बराबर, या ज़र्रा के माना चूंटी, छोटी सी चूंटी होती है, उसके बराबर भी नेक अमल वहाँ पर होगा। तो एक साथ तो बहुत बड़ी चीज़ है, एक खजूर भी कोई सदक़े में दे, हदीस में तो आता है कि देखो दोजख से अपने आप को बचाओ, इत्तकुन्नार वलो बिशिक्की तमरतिन, देखो चाहे खजूर, खजूर का कुछ हिस्सा ये भी दे दो, कुछ नहीं है तो इतना ही दे दो, एक आधी खजूर किसी को खिला दो, वो भी तुम्हारे लिए आखिरत में दोजख की आग के मुकाबले में रुकावट का जरिया बन सकती है। صدقات میں بڑی اللہ نے طاقت رکھی ہے، صدقات میں اللہ تعالیٰ نے بڑی حفاظت رکھی ہے، دنیا کی آفتوں سے حفاظت ہے، بیماریوں سے حفاظت ہے، آنے والی بلاؤں کو روکنے کا ذریعہ ہے، آخرت میں کام آنے والی چیز ہے، عمل صالحہ میزان عمل میں وہ وزن کا ذریعہ ہے، اور دوزخ کی آگ سے حفاظت اور حجاب ہے. ڈھال سے انسان ہتھیاروں کو روک سکتا ہے، تو صدقات کے ذریعے انسان آنے والی دنیا کی آنے والی مصائب، آخرت کے آنے والے عذاب اور تکلیف اور دوزخ کی آگ کو اس سے روکا جاتا ہے. عجیب طاقت اللہ نے رکھی ہے اس میں. الذین یلمزون المطوعین من المؤمنین فی الصدقات، وہ منافقین جو طعنہ دیتے ہیں، لمز، ویل لکل ہمزۃ لمز، لمز. الذین یلمزون المطوعین من المؤمنین فی الصدقات، وہ منافقین جو طعنہ دیتے ہیں اپنی خوشی سے نفل صدقات دینے والوں کو، اور والذین لا یجدون الا جہدہم، ان لوگوں کو جو کچھ بھی نہیں پاتے صدقات دینے کے لیے مگر جو کوشش اور محنت کر کے وہ کما لیتے ہیں. انہوں نے کوشش کی، محنت کی اور کچھ حاصل کیا اور اللہ کے راستے میں دے دیا، وہ تو ایک کھجور ہوتی تب بھی اللہ اس کی قدر فرماتے اور اس کو قبول فرماتے، ایک سا تو بڑی مقدار ہے. بہرحال حدیث کا مفہوم واضح ہو گیا کہ دین کی خاطر انسان کو کچھ تو مجاہدہ کرنا پڑتا ہے، نفس کی مخالفت کرنی پڑتی ہے. جہاں زیادہ مال تھا انہوں نے بھی اپنے آپ کا اپنے مالی قربانی، اپنے مالی مجاہدہ یعنی مالی قربانی پیش کی، اور جن کے پاس مال نہیں تھا انہوں نے محنت کی، کمایا، اور انہوں نے اپنے مال کی قربانی پیش کی. یہ تو باب سے اس حدیث کا مفہوم واضح ہو گیا، لیکن اس روایت میں ہمیں بہت سے سبق مل رہے ہیں جو ہم نے ضمناً سمجھ لیے. نمبر ایک تو یہ کہ صحابہ کرام رضی اللہ عنہم کی سوچ، ان کا طریقہ کیا تھا. کوئی قرآن کی آیت، حدیث، کوئی ترغیب، کوئی فضیلت ان کے سامنے آ جاتی تو جس قدر ہو سکتا تھا اس پر عمل کی کوشش کرتے ہیں. مکلف، ان پر فرض ہے، واجب ہے، یا نہیں سوچتے تھے نہیں مجھے کرنا ہے، بس ٹھیک ہے اس پر عمل کرنا ہے، نہیں ہے تو کما کر، کوشش کرو، محنت کرو، حاصل کرو، پھر صدقہ دو، کرنا تو ہے. یہ صحابہ کی سوچ تھی. اور دوسری جانب منافقین، ان کا کام کیا تھا، خود تو کرتے نہیں اور جو کرتے ہیں ان میں رکاوٹ ڈالتے ہیں، خود کرتے نہیں. میں اس لیے کہہ رہا ہوں کہ ان آیات اور احادیث کو دیکھ کر ہم اپنے زمانے کے حالات کو بھی سمجھ سکتے ہیں کہ ایک شخص کوئی نیک عمل کرنا چاہتا ہے، رکاوٹ ڈالنے والے کتنے آ جاتے ہیں. ہم سمجھتے ہیں نہیں نہیں اس دور میں اس طرح ہو رہا ہے، اس زمانے میں ایسا نہیں ہوتا ہوگا، اس زمانے میں یہ سب ہو رہا تھا، اور بڑی شدت کے ساتھ، بڑی قوت کے ساتھ ان پر زور ڈالا جاتا تھا کہ نہیں نہیں یہ اس طرح کیوں کر رہے ہیں، ایسا نہیں کرنا چاہیے. تو منافقین خود تو عمل کرتے نہیں تھے، کوئی کرتا تھا تو رکاوٹ ڈالتے تھے، مختلف طریقوں سے روکنے کی کوشش کرتے تھے، طعنہ دیتے تھے، ریاکار کہہ کر زیادہ کرنے والے کو ریاکار، کم کرنے والے کو اچھا اس کا فائدہ ہی نہیں، بیکار، کسی پر تہمت لگا دی. ہمت توڑنا، ہمت پست کرنا تاکہ لوگ عمل نہ کرے، اور یہ ابھی بھی ہوتا ہے. مختلف، ہر ایک کو شاید واسطہ پڑتا ہوگا. اپنے اپنے خاندان میں اگر انسان شریعت پر عمل کرنے لگ جائے، میں خاندان کی بات کر رہا ہوں، آگے اوپر جاتے رہیں تو سلسلہ بڑھتا رہتا ہے. ایک خاندان، ایک گھر کے اندر بھی کبھی کبھی مشکلات پیش آتی ہیں، کبھی خاندان میں مشکلات ہوتی ہیں، کبھی اس سے آگے بڑھ کر اور جگہوں پر، اداروں وغیرہ میں مشکلات ہوتی ہیں. شریعت پر عمل، شریعت یہ کہاں، یہاں کہاں سے شریعت آ گئی؟ کہیں پردے کا حکم، پردے پر عمل کرنا شروع کر دیا، یہ کہاں سے پردہ شروع ہو گیا؟ حالانکہ سب کو معلوم ہے حل کیا ہے ایسی چیزوں کا، کہ انسان ادخلو فی السلم کافہ، پورا اسلام میں داخل ہو جائے. اور صحیح غلط کی پہچان کیسے ہوگی؟ کسی شریعت کے جاننے والے جن پر اعتماد ہو. ہر ایک پر انسان کو اعتماد بھی نہیں ہوتا، یہ بھی بڑی مشکلات ہیں. تو بہرحال جس پر اعتماد ہو شرعی مسائل میں، ان سے معلوم کر لیں کہ اچھا ہمارے خاندان میں ایک شخص ہیں جو اس طرح کر رہے ہیں، یا فلانی خاتونیں اس طرح کر رہی ہیں، اور ہمارے خاندان میں ایسا کبھی ہوا نہیں، وہ صحیح کر رہے ہیں غلط کر رہی ہیں، مسئلہ حل ہو گیا. وہ کہتے ہیں کہ غلط ہے تو اس کو سمجھا دیں، دیکھو فلانی جگہ سے یہ فتویٰ آیا ہے، یہ مسئلہ بتایا گیا ہے کہ یہ غلط ہے، اور اگر وہ صحیح تو پھر ٹھیک ہے ہم ان کا ساتھ دیں. ہمیں تو اسلام پر عمل کرنا ہے، ہم اپنے آپ کو مسلمان کہتے ہیں لیکن جب کوئی مسئلہ آتا ہے تو نہیں اپنی ضد اور اپنی رائے پر عمل کرتے ہیں. ہونا یہ چاہیے کہ نہیں؟ ٹھیک ہے, آپ کی ایک رائے ہے, اس کی ہماری ایک رائے ہے, ہمارے خاندان میں یہ ہوتا رہا یا ہماری جگہ پر ایسا ہوتا رہا. اچھا, ہم کسی بڑے سے معلوم کر لیتے ہیں جس پر ان کا بھی اعتماد ہو, ہمارا بھی اعتماد ہو. یہ صحابہ کا طریقہ تھا. اتنا آسان مسئلہ ہے, کبھی جھگڑے نہیں ہوں گے, کوئی اختلاف ہی نہیں رہے گا باقی, اس لیے کہ ہم نے ایک کو حکم بنا دیا اور ہم ان پر اعتماد کرتے ہیں. انہوں نے بتا دیا کہ یہ صحیح یہ غلط, ٹھیک ہے, دونوں مان جائیں, جو اپنی غلطی ہے وہ اپنی غلطی کو ختم کر چھوڑ دیں. لیکن ایسا ہوتا نہیں ہے. وجہ یہ ہے کہ ہمارا کوئی ایسا بڑا ہے نہیں جس پر ہم اعتماد کر سکیں, یا یہ کہ ہمیں پوچھنا نہیں ہے, کہیں ہمارے خلاف بات ہو گئی تو ہم ہار جائیں گے. جیت ہار کا مسئلہ ہے, اسلام کا مسئلہ نہیں ہے, ورنہ جھگڑے نہ ہوتے, جھگڑوں کی بنیادی ختم ہو جاتی. اور صحابہ رضی اللہ تعالیٰ عنہم میں یہی طریقہ ہوتا تھا. بہرحال اب یہ کوئی دے رہا ہے تو کہہ رہے ہیں منافقین تانا دے رہے ہیں کہ ریاکار ہیں, دوسرا کوئی آ رہا ہے تو اچھا نہیں ہے, اس کی اتنا کم دینے سے کیا فائدہ ہوگا. اللہ تعالیٰ نے اس کا جواب دے دیا کہ منافقین غلط کر رہے ہیں. بہرحال تنقید کرنے والے کرتے رہیں گے, ہم یہ دیکھیں کہ ہم اپنی ضد پر نہیں, صحیح طور پر ہم عمل کرنے لگ جائیں, شریعت پر عمل کرنے لگ جائیں اور یہ یقین کر لیں کہ صحیح ہے, یعنی کہ ہم سمجھ رہے ہیں کہ صحیح ہے, یقین کر لیں کہ صحیح ہے, اور کسی کو اس میں اختلاف ہے تو اچھا ٹھیک ہے, اس کو جیسے میں نے بتایا کہ کسی بڑے سے معلوم کر لیں, کسی ادارے سے معلوم کر لیں, کسی صحیح علم رکھنے والے سے معلوم کر لیں کہ اچھا یہ کر رہے ہیں اور ہم یہ سمجھ رہے ہیں, آپ کی کیا رائے ہے کہ کیا صحیح ہے, کیا ہونا چاہیے. یہ بھی ہو سکتا ہے کہ اچھا نہیں ہے, ان کی سوچ بھی صحیح ہے, آپ کی بھی سوچ ہے صحیح ہے, ہو سکتا ہے کہ نہیں, ایک غلط ہے ایک صحیح, جس نے جو کہہ دیا اس کے مطابق پھر عمل کر لیں. ہمارا مقصد اللہ کو راضی کرنا ہے تو پھر یہ طریقہ ہے. یہ گویا اس حدیث میں بڑا سبق ہمیں یہ بھی ملا ہے کہ تانہ دینے والے تو دیتے رہیں گے, رکاوٹ ڈالنے والے رکاوٹ ڈالیں گے, ہمیں صحیح معلوم کر کے اس پر عمل کرنا ہے, یہی اللہ تعالیٰ کی رضا کا ذریعہ ہے. مشہور واقعہ ہے, حضرت مولانا حضرت جی مولانا الیاس صاحب رحمۃ اللہ علیہ, بانی جماعت تبلیغ, سب جانتے ہی ہوں گے, نام سے واقف ہی ہوں گے, بلکہ جتنا میں نے بتایا اس سے زیادہ تفصیلات بھی جانتے ہوں گے. بہرحال مقصد یہاں تعارف کرانا نہیں ہے, جیسے کہ اکثر لوگ واقف ہی ہیں. حضرت جی مولانا الیاس صاحب رحمۃ اللہ علیہ وہ سبق پڑھایا کرتے تھے. حضرت جی مولانا یوسف صاحب رحمۃ اللہ علیہ ان کے صاحبزادے اس زمانے میں کچھ ابتدائی کتابیں پڑھ رہے تھے, تو ایک مرتبہ ان سے فرمایا کہ میں تمہیں قطب بننے کا طریقہ بتاؤں. ایک اللہ والوں میں, بزرگوں میں الگ الگ مقامات ہوتے ہیں, درجے ہوتے ہیں, ان میں ایک درجہ ہوتا ہے جس کو قطب کہا جاتا ہے. تمہیں وہ بتاؤں کہ ایسا عمل جس کے ذریعے سے انسان وہ اس بزرگی کے اس مقام پر پہنچ سکتا ہے, وہ یہ ہے کہ جس جگہ سنت, کوئی سنت متروک ہو گئی ہو, شریعت کا کوئی حکم متروک ہو گیا ہو, میں مفہوم اپنے الفاظ میں بتا رہا ہوں, اس جگہ پر اس حکم پر عمل کرنا اور اس کو زندہ کرنا یہ آسان طریقہ ہے انسان کے قطب بننے کا. ہم اگر کسی ایسے ماحول میں ایسی جگہ پر ہیں جہاں پر کسی شریعت کے حکم پر عمل نہیں ہوتا, ہم اگر اس حکم پر عمل کرنے کی کوشش کریں اور دوسروں سے کروانے کی کوشش کر لیں اچھے انداز میں, حکمت کے طریقے پر ہم خود عمل کم از کم کر لیں, اس کے وجہ سے ہمیں سننا پڑے گا, مشکلات پیش آئیں گی, یہ انسان کے مقام کو بلند کرنے کا ذریعہ ہے اور انسان کو بلند سے بلند مقامات تک یہ چیز پہنچا دیتی ہے. انبیاء علیہم السلام کو اس سے واسطہ پڑا, اور حدیث میں آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ ان الاسلام بدا غریبا, اسلام کی ابتدا ہوئی تو بالکل اجنبی تھا, وہ سیعود کما بدا, دوبارہ اسی طرح ہو جائے گا جیسے اجنبی شروع میں تھا. اس لیے کہ شروع میں لوگ کہتے اچھا یہ توحید یہ کہاں سے آ گیا, مرنے کے بعد دوبارہ زندہ ہونا کہاں سے نئی باتیں لے آئے, اجنبی تھا, بعد میں پھیلا, اور دوبارہ ایک وقت آئے گا کہ اجنبی بن جائے گا, اگر کوئی کسی علاقے میں ہے اور وہاں پر اسلام کو اجنبی سمجھا جاتا ہے، عمل کرنے میں مشکلات ہوتی ہیں، تو پریشان نہ ہو، اس لیے کہ حدیث میں آتا ہے فطوبی للغرباء، تو وہ لوگ جن کو اجنبی سمجھا جائے ان کے لیے تو بڑی بشارت اور خوشخبری ہے، پریشان نہ ہو، تکلیف ہوگی، تھوڑی بہت پریشانی ہوگی، لیکن ان کے لیے بہت بڑی خوشخبری اور بشارت ہے، آخرت میں بہت بڑا اجر ہے ان کے لیے، اس لیے پریشان ہونے کی ضرورت نہیں ہے. آگے چلتے ہیں، طویل حدیث ہے، حدیث نمبر 17. عن سعید بن عبد العزیز عن ربیعة بن یزید عن ابی ادریس الخولانی عن ابی ذر جندب بن جنادة رضی اللہ تعالی عنہ عن النبی صلی اللہ علیہ وسلم فیما یروی عن اللہ تبارک و تعالی انہو قال. یہ حضرت ابو ذر رضی اللہ تعالی عنہ کی روایت ہے. ابو ذر مشہور ہیں اور ان کا اصل نام جندب بن جنادہ رضی اللہ عنہ ہے. حضرت ابو ذر رضی اللہ تعالی عنہ آپ صلی اللہ علیہ وسلم سے یہ بات نقل فرماتے ہیں، اور آپ صلی اللہ علیہ وسلم اللہ تعالی سے نقل فرماتے ہیں. احادیث میں آپ صلی اللہ علیہ وسلم جب کوئی بات فرماتے ہیں کہ اللہ تعالی نے اس طرح ارشاد فرمایا، اور وہ قرآن کی آیت نہ ہو، تو اس کو حدیث قدسی کہا جاتا ہے. حدیث قدسی، اللہ تعالی ہم سے فرما رہے ہیں، لیکن یہ وحی متلو نہیں ہے، تلاوت نہیں کی جاتی، قرآن کا حصہ نہیں ہے، بلکہ آپ صلی اللہ علیہ وسلم کے ذریعے سے بات ہمیں بتائی گئی ہے. وہ کیا؟ فیما یروی عن اللہ تبارک و تعالی انہ قال. اللہ تعالی نے ارشاد فرمایا، اللہ تعالی فرماتے ہیں، اللہ تعالی اب ہم سے خطاب فرما رہے ہیں. کیا فرماتے ہیں؟ یا عبادی انی حرمت الظلم علی نفسی وجعلته بينكم محرما فلا تظالموا. اب یہ حدیث طویل ہے اور مفہوم بھی آسان ہے، تفصیلات میں نہیں جائیں گے، بس احادیث کے ترجمے کے ساتھ انشاءاللہ سمجھتے جاتے ہیں. اے میرے بندو، انی حرمت الظلم علی نفسی، میں نے اپنے آپ پر ظلم کو حرام کر دیا. اللہ تعالیٰ کسی پر اگر کسی کو سزا دے تو وہ ظلم نہیں کہلاتا، لیکن خود اللہ تعالیٰ نے ان ہمارے انسانوں میں جو چیز ظلم سمجھی جاتی ہے اپنے لیے بھی فرمایا، میرے لیے بھی وہ، میں اس کو ظلم قرار دیتا ہوں. انسان کے ہاتھ میں کاغذ ہے، پھاڑ دیتا ہے، ہم اس کو ظلم نہیں کہتے. تو اللہ تعالیٰ اپنی مخلوق کو اگر سزا دے دیں، ظلم نہیں ہے، لیکن اللہ تعالیٰ نے پھر بھی ہمارے ساتھ معاملہ اس طرح فرمایا جیسے آپس میں انسان ایک دوسرے پر ظلم کرے تو وہ ظلم کہلاتا ہے. اللہ تعالیٰ فرماتے ہیں، میں اس طرح کا معاملہ تمہارے ساتھ کہ میں ظلم نہیں کروں گا. یا عبادی انی حرمت الظلم علی نفسی، اپنے آپ پر ظلم کو میں نے خود حرام کر دیا، کوئی مجھے روکنے والا نہیں تھا، میں نے خود حرام کیا ہے. وجعلتہ بینکم محرمن، اور آپس میں ایک دوسرے پر ظلم کو بھی میں نے حرام کر دیا. فلا تظالموا، تو ایک دوسرے پر ظلم نہ کیا کرو. ظلم سے بچنے کی تاکید کی گئی ہے، اللہ تعالیٰ ہمیں فرما رہے ہیں، کوئی حرج نہیں، کسی کو معاف کر دو، کوئی حرج نہیں ہے، لیکن کسی پر ظلم کر لو، زیادتی کر لو، اس کا وبال بڑا سخت ہے. یا عبادی کلکم ضال الا من ہدیتہ فاستہدونی اہدیکم. اے میرے بندو، تم سب کے سب گمراہ ہو مگر جسے میں ہدایت دوں. تم سب کے سب گمراہ ہو مگر جسے میں ہدایت دوں. ایسا نہ سمجھو کہ او ہم تو دیکھو اتنی عبادت کر لیتے ہیں، ہم تو یہ پڑھتے ہیں، ہم تو یہ کرتے ہیں، ہمارے یہ معمولات ہیں. اللہ تعالیٰ کی توفیق ہے، دل میں خواہش پیدا ہونا، جذبہ پیدا ہونا بھی اللہ کی طرف سے ہے، موقع مل جانا، عمل کی توفیق ہو جانا اللہ کی طرف سے ہے، پھر آگے اللہ تعالیٰ قبول فرما لیں، وہ اللہ تعالیٰ کا احسان ہے. اگر سب کچھ ختم ہو جائے، کبھی ہوتا ہے کہ انسان کرتے کرتے کبر اور عجب میں مبتلا ہو جاتا ہے اور ہر چیز سے محروم ہو جاتا ہے. تو اس لیے جن کو اللہ تعالیٰ نے کوئی توفیق دی ہے تو اس کو اللہ کے احسان سمجھے، اپنا کوئی کمال نہ سمجھے. یا عبادی کلکم ضال، تم سب کے سب گمراہ ہو مگر جسے میں نے ہدایت دی. فاستہدونی اہدیکم، مجھ سے ہدایت مانگتے رہو، میں تمہیں ہدایت دوں گا. اور ہدایت کا ہم مفہوم پہلے پڑھ چکے ہیں کہ جتنا انسان اللہ کی اطاعت میں آگے بڑھتا ہے، اللہ تعالیٰ سے تعلق میں اضافہ ہوتا رہتا ہے، گویا ہدایت میں اضافہ ہوتا رہتا ہے. ہدایت اللہ تعالیٰ سے مانگتے رہو، توفیق اللہ سے مانگتے رہو. یا عبادی کلکم جائع الا من اطعمتہ فاستطعمونی اطعمکم. اے میرے بندو، تم سب کے سب بھوکے ہو مگر جسے میں کھلاؤں. तो इसलिए मुझसे खाना मांगो, मैं तुम्हें खाना दूंगा। ये ना समझो कि हमारे पास इतने पैसे हैं, इतनी इनकम है, इतना सब मामले, इतने इतनी तिजारत है, इतनी सेविंग है, हमारा तो मसला ही नहीं, 1-2 साल तक तो हमारे खाने का कोई मुश्किलात है ही नहीं। ऐसा कुछ नहीं होता। कितने हैं जिनके पास पैसे भरे पड़े हैं, खजाने भरे पड़े हैं, खा नहीं सकते, डॉक्टर ने मना कर दिया, ड्रिप पे हैं, सांस अखीरी चल रही हैं और खाने के काबिल नहीं हैं, लेकिन मिलियनों उनके अकाउंट में भरे हुए हैं, खाना मिन जानिबिल्ला मिलता है। कभी सब कुछ होते हुए इंसान हर चीज़ से रोक दिया जाता है अचानक से। ये कोई भी मिसाल है, कोई भी वाकया हो सकता है। बहरहाल ये ना समझो कि मैं अपनी इस्तेआत से खा रहा हूँ, अल्लाह ताला खिला रहे हैं। रोज़ाना खाने में शुरू में बिस्मिल्लाह, खाने के बाद खाने की दुआएं इंसान पढ़े, अल्लाह का शुक्र अदा करे और दिल से ये सोचे कि अल्लाह तेरी ही नुसरत, तेरी ही मदद है कि हमें यह सब मिला, वरना हमारे इस्तेआत में क्या था। या इबादी कुल्लुकुम जाएउन, तुम सब भूखे हो, जिस मगर जिसे मैं खिलाऊं, मुझसे खाना मांगो मैं तुम्हें खिलाऊंगा। हमारी सोच दुरुस्त की जा रही है। हम जो अपने आप को समझते हैं ना कि मैं मालिक हूं, मेरे पास ये है, मेरे पास शाम का खाना मौजूद है, ये अल्लाह ताला ने हमें ज़ाहिरी तौर पर देकर गोया हमारा इम्तिहान लिया है। अपना समझ रहे हो या मेरा समझ कर इस्तेमाल कर रहे हो। या इबादी कुल्लुकुम आरिन इल्ला मन कसौतुहु, ए मेरे बंदो, तुम जो कपड़े पहनते हो, तुम सब के सब आरिन बेलिबास हो, मगर जिसे मैं लिबास अता करूँ और कपड़ा पहनाऊँ। फस्तकसूनी यकसुकुम, मुझसे कपड़ा मांगो मैं तुम्हें दूंगा। मांगना अल्लाह से है, छोटी चीज़ बड़ी चीज़ अल्लाह से मांगनी है, जो मिल गई है शुक्र अल्लाह का अदा करना है, अपने बिजनेस का, अपने माल का नहीं। या इबादी इन्नकुम तुख्तिऊना बिल्लैली वन्नहार वाना अग़फिरुज़्ज़ुनूब जमीअ फ़स्तग़फ़िरूनी यग़फ़िर लकुम, ए मेरे बंदो, तुम रात दिन गलतियाँ करते रहते हो। कोई ये समझता हो कि आज तो मैंने कोई गुनाह किया ही नहीं। हम और गुनाह ना करें, हमारी नमाजें ही कैसी होती हैं। नमाज में सबसे ऊंची चीज़ सजदा है, वही किस हाल में होता है हमारा, कितना ध्यान होता है अल्लाह ताला का, कितना खुशू और खुजू होता है हमारा, दिल की वो कौन सी कैफियत होती है, तिलावत करते हुए ध्यान कितना लगा होता है। क्या हम उन आदाब का ख्याल रखते हैं जो अल्लाह ताला के सामने खड़े होने के आदाब हैं। तुख्तिऊना बिल्लैली वन्नहार, हमारे इबादतों का यह हाल है कि वो भी गलतियों से खाली नहीं, तो बाकी अवकात में क्या क्या हम करते हैं, कितनी अल्लाह की नेमतों की तरफ ख्याल भी नहीं आता और उनका शुक्र भी अदा नहीं करते। तुम रात दिन गलतियाँ करते रहते हो, ये तो सब वो चीज़ें हैं जिनको हम जायज़ समझ कर कर रहे हैं या सवाब समझ कर कर रहे हैं, तो गुनाह अपनी जगह। ए मेरे बंदो, तुम सब के सब रात दिन गलतियां करते रहते हो और मैं तमाम गुनाहों को बख्शता रहता हूँ, इसलिए मुझसे मगफ़रत तलब करते रहो, मैं तुम्हारी मगफ़रत करता रहूँगा। या इबादी इन्नकुम लन तबलुगु दुर्री फतदुर्रूनी, ए मेरे बंदो, तुम हरगिज़ इसकी इस्तेआत नहीं रखते कि मुझे नुकसान पहुँचा सको। लन तबलुगु दुर्री, इस हद तक नहीं पहुंच सकते कि मुझे नुकसान पहुंचा सको कि मुझे कोई नुकसान दे दो। तुम मुझे नुकसान नहीं पहुंचा सकते। मैं तुम्हें सजा दूं या न दूं, तुम मुझे सजा देना चाहो, तकलीफ़ देना चाहो, तुम्हारे अंदर इस्तेआत ही नहीं है। जाहिर है हम अल्लाह ताला को क्या तकलीफ़ दे सकते हैं, कोई सूरत ही नहीं है, कोई इम्कान ही नहीं है। लन तबलुगु दुर्री फतदुर्रूनी, तो मेरे से इंतकाम किसी चीज़ का लेने का कभी सोच भी नहीं सकते, ना मुझे तकलीफ़ दे सकते, और अल्लाह ताला को तकलीफ़ देना भी कौन चाहेगा। इतना बड़ा महसिन, इतना अल्लाह ताला के रहम करम, इतने इनामात, इतने एहसानात, लेकिन बाज़ ऐसे होते हैं कि बस अकल जब ख़राब हो जाती है इंसान की, तो अपने महसिनीन से भी इंतकाम लेने का जज्बा पैदा हो जाता है। ये तो अल्लाह ताला का करम है, जिसे हिदायत पीछे आया कि हिदायत अल्लाह के कब्ज़े में है, इसे हिदायत मांगते रहना चाहिए, इस्तेकामत मांगते रहना चाहिए। या इबादी इन्नकुम लन तबलुगु दुर्री फतदुर्रूनी वलन तबलुगु नफ़ई फतनफ़ऊनी, और हरगिज़ तुम मेरे मुझे कोई नफ़ा भी नहीं पहुँचा सकते हो, ना नुकसान पहुँचा सकते हो मुझे, ना नुकसान नफ़ा पहुँचा सकते हो, तुम्हारे बस में कुछ भी नहीं। मैंने जो कह दिया वो करते रहो, इसमें तुम्हारी खैर है, न मुझे नुकसान पहुंचा सकते हो ना नफ़ा पहुंचा सकते हो। या इबादी लव अन्न अव्वलकुम व आखिरकुम व इंसकुम व जिन्नकुम कानू अला अत्का कल्बि रजुलिन वाहिदिन मिनकुम मा ज़ादा ज़ालिका फ़ी मुल्की शैअन, ए मेरे बंदो, अगर तुम्हारे अव्वल और आखिर आदम अलैहिस्सलाम से लेकर अखीरी आने वाला इंसान तक, तुम्हारे इंसान और जिन्नात, वो तुम में से सबसे ज़्यादा परहेजगार शख्स के दिल के मुआफिक हो जाएं, सबसे बड़े मुत्तकी आप सल्लल्लाहु अलैहि वसल्लम की तरह सब बन जाएं, तमाम के तमाम इंसान आप सल्लल्लाहु अलैहि वसल्लम की तरह बिलफर्ज़ अगर बन जाएं, मा ज़ादा ज़ालिका फ़ी मुल्की शैअन, तो ये चीज़ मेरी बादशाहत में, मेरी हुकूमत में इजाफ़ा नहीं करेगी, इससे मेरी बादशाहत और हुकूमत में कोई इजाफा नहीं होता। जितनी भी तुम इबादतें कर लो, तकवा हासिल कर लो, अल्लाह ताला को कोई नफ़ा नहीं मिल रहा उससे, अल्लाह की बादशाहत में कोई इजाफा नहीं हो रहा। हमारी हैसियत ही क्या है? हम समझते हैं कि हमने ये कर लिया, एहसान कर दिया अल्लाह ताला पर, वलियाज़ु बिल्लाह। कभी एक शख्स कोई बड़ा अमल कर लेता है, समझता है कि बहुत बड़ा अमल कर लिया, इतनी बड़ी नेकी कर ली, अल्लाह ताला खुश हो गए। अल्लाह ताला खुश हुए लेकिन अल्लाह ताला को कोई फ़ायदा नहीं हुआ है। ये तो अल्लाह ताला का एहसान है कि अल्लाह ताला हमारी नेकी पर रजामंदी का फ़ैसला कर दें और ख़ुशी का इजहार फरमा दें, खुश हो जाएं और कोई इनाम दे दें, ये महज अल्लाह ताला का एहसान है। अल्लाह ताला को कोई फ़ायदा नहीं पहुंच रहा है। अगर हम बहुत नेकियां करके हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम के दर्जे पर भी पहुँच सकते होते, जो कि मुमकिन ही नहीं है, अगर वो भी होता तब भी अल्लाह ताला को कोई फ़ायदा नहीं पहुँच रहा था, मा ज़्यादा। और एक शख्स क्या, पूरी दुनिया, अव्वलीन और आखिरीन सब मिलकर, तब भी आप अल्लाह ताला फरमाते हैं कि मा ज़्यादा ज़ालिका फ़ी मुल्की शैअन, तो ये चीज़ मेरी बादशाहत में कुछ भी इजाफा नहीं करती। या इबादी लो अन्न अव्वलकुम व आखिरकुम व इंसकुम व जिन्नकुम कानू आला अफजरी कल्बि रजुलिन वाहिदिन मिनकुम मा नक़्सा ज़ालिका फ़ी मिन मुल्की शैअन, ए मेरे बंदो, अगर तुम्हारे अव्वल और आखिर, तुम्हारे इंसान और जिन्नात, वो तुम में से कि सबसे ज़्यादा बुरे शख्स, अफजर, बदअमल शख्स के मुआफिक हो जाएं, उन उसके दिल की तरह सख्त दिल और गंदे दिल वाले बन जाएं, इबलीस की तरह बन जाएं, तो मा नक़्सा ज़ालिका मिन मुल्की शैअन, मेरे बादशाहत में किसी चीज़ की कमी नहीं होती उसकी वजह से, तो ये चीज़ भी मेरे बादशाहत में कोई कमी वाकई नहीं कर सकती। या इबादी लव अन्न अव्वलकुम व आखिरकुम व इंसकुम व जिन्नकुम कामू फ़ी सईदिन वाहिदिन फ़सअलूनी फ़अअतैतु कुल्ल इंसानिन मसअलतहु मा नक़्सा ज़ालिका मिम्मा इंदी इल्ला कमा यनक़ुसुल मिख्यतु इज़ा उदख़िला अल-बहरा। ए मेरे बंदो, अगर तुम्हारे अव्वल और आखिर, तुम्हारे इंसान और जिन्नात सब के सब खड़े हो जाएं एक मैदान में, फिर मुझसे हर इंसान अपनी जो तलब है वो मांगे, मुझे ये चाहिए, मुझे ये चाहिए, जो कुछ मांग सकता है मांगे, और मैं सबको उनकी जो तलब है वो पूरी कर दूं, उनको दे दूं, जो कुछ भी मांगता है मैं दे दूं और सबकी तलब पूरी कर दूं, तमाम अव्वलीन व आखिरीन की, मा नक़्सा ज़ालिका मिम्मा इंदी, तो मेरे पास जो ख़जाने हैं उनमें कोई कमी वाकई नहीं होगी। तमाम को महलात के महलात दे दूं, बागात के बागात दे दूं, पैसों के ख़जाने दे दूं, सोने चांदी दे दूं, सब कुछ दे दूं, जितना मांगा दे दूं, उससे ज़्यादा दे दूं, अव्वलीन व आखिरीन सब के सब, मेरे ख़जानों में कोई कमी नहीं आती। अगर उसको समझना हो तो आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, अल्लाह ताला फरमाते हैं, एक मिसाल से समझो कि कोई कमी वाकई नहीं होती मगर इस तरह जैसे कोई सुई वो समंदर में डाल दी जाए और उसे निकाल दिया जाए, सुई को समंदर में डालकर जब निकाला जाएगा तो थोड़ा सा पानी उसके ऊपर रह जाएगा, जिस तरह समंदर के पानी में इतनी कमी वाकई हुई है, ये भी मिसाल से समझाया जा रहा है, अल्लाह ताला के ख़जाने में इतनी भी कमी नहीं होती, इतनी भी कमी नहीं होती। कितना बड़ा खजाना है हम उसके तसव्वुर भी नहीं कर सकते। या इबादी इन्नमा ही आमालुकुम उहसीहा लकुम सुम्मा वफीकुम इयाहा। ए मेरे बंदो, तुम्हें जो कुछ मिलता है आखिरत में, जो कुछ मिलेगा वो क्यों किसी को ज्यादा किसी को कम, ये तो सिर्फ तुम्हारे आमाल हैं, जो मैं तुम्हारे लिए जमा करके रखता हूँ, फिर पूरा पूरा उसका मैं बदला तुम्हें आखिरत में दे दूँगा। आमाल हैं, अपना करना और अपना बदला, जैसा करोगे वैसा पाओगे। तुम्हारे आमाल हैं, میں جمع کر کے شمار کر کے رکھتا ہوں، فرشتے لکھ لیتے ہیں، محفوظ ہے، اور تمہیں بھی سب یاد آ جائے گا قیامت میں، کوئی ظلم نہیں ہوگا، کسی کی نیکی میں کمی واقع نہیں ہوگی، پورے پورے اعمال کا بدلہ ان کو آخرت میں مل جائے گا۔ فمن وجد خیرًا فلیحمد اللہ، اب کسی کو اگر کوئی خیر حاصل ہوتی ہے، نیکیوں کی توفیق ملتی ہے، کوئی کسی طرح کی کوئی خیر حاصل ہوتی ہے، تو اللہ کے حمد، اللہ تعالیٰ کا شکر ادا کرے، اللہ تعالیٰ کی حمد بیان کرے، الحمدللہ الحمدللہ۔ ومن وجد غیر ذلك، اور اگر کسی کو کوئی خیر نہیں بلکہ کوئی اور چیز دنیاوی لحاظ سے تکلیف پہنچ گئی، عمل کی کوئی توفیق سلب ہو گئی، کوئی گناہ ہو گیا، سب کچھ جو اس کے علاوہ کوئی چیز محسوس کرے اور پائے، تو فلا یلومن الا نفسہ، تو اپنے آپ ہی کی ملامت کرے، اس کا کوئی قصور ہے جس کی وجہ سے اس سے ایک خیر ہٹا لی گئی ہے۔ قال سعید کان ابو ادریس اذا حدث بهذا الحديث جثا على ركبتيه، یہ پہلے جو راوی تھے اس روایت میں بیان کیے گئے، سعید ابن عبد العزیز، وہ اپنے استاد ربیعہ اور ربیعہ کے استاد ابو ادریس الخولانی رحمۃ اللہ علیہ کبار تابعین میں سے ہیں۔ تو ابو ادریس الخولانی رحمۃ اللہ علیہ جب یہ حدیث بیان فرماتے تھے، چونکہ بڑی اہم حدیث ہے اور اللہ تعالیٰ کی طرف سے یہ بندوں کو خطاب کیا جا رہا ہے، حدیث قدسی ہے اور بڑی اہم باتیں بیان کی گئی ہیں، تو ابو ادریس خولانی رحمۃ اللہ علیہ جب یہ حدیث بیان فرماتے تھے تو دو زانو بیٹھ جایا کرتے تھے، جیسے اعلیٰ رتبتے ہی ادبن دو زانو بیٹھ جایا کرتے تھے، جیسے ہم تشہد میں بیٹھتے ہیں۔ رواہ مسلم، یہ روایت مسلم شریف میں ہے۔ وروینا عن الامام احمد ابن حنبل رحمہ اللہ تعالی قال لیس لأہل الشام حدیث اشرف من هذا الحدیث، امام احمد ابن حنبل رحمۃ اللہ علیہ فرماتے ہیں کہ اہل شام جو حدیثیں نقل کرتے ہیں، ان میں یہ حدیث سب سے زیادہ قابل عظمت حدیث ہے۔ اس حدیث کو محدثین نے، ہمارے بڑوں نے بہت اہمیت دی ہے اور اس میں بہت اہم باتیں بیان کی گئی ہیں، جس میں ہماری سوچ کو درست کرنے کے لیے، عقائد کو درست کرنے کے لیے اور اعمال کی ترغیب دینے کے لیے بہت سی باتیں اور کام کی باتیں ہمیں بتائی گئی ہیں۔ اللہ تعالی ہمیں ان باتوں کو سمجھنے کی، ان پر عمل کرنے کی توفیق عطا فرمائے، اور جن اعمال کی اللہ تعالی نے توفیق دی ہے، اللہ تعالی اس پہ استقامت بھی عطا فرمائے، جو ہدایت اللہ تعالی نے عطا فرمائی ہے اس ہدایت پر ہمیں ثابت قدمی عطا فرمائے، مزید کی توفیق عطا فرمائے، اور ان اعمال کو، جو بھی ہمارے اعمال جیسے بھی ہوتے ہیں، اللہ تعالی انہیں خالص کر کے قبول فرما لے۔ سبحانک اللہم وبحمدک، نشہد ان لا الہ الا انت، نستغفرک ونتوب الیک۔